नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
समानुपातिक मत परिणामको बारेमा विभिन्न दलले गरेको टिप्पणी र दबावले निर्वाचन आयोग आश्चर्यचकित। राष्ट्रिय सभाको चुनाव नभएसम्म प्रतिनिधि सभाको परिणाम घोषणा गर्न कानूनी बाधा रहेको भनाई।
केन्द्रको अधिकार गाउँमा गए पनि नागरिकले महसुस गर्न सकेनन्। जनप्रतिनिधिले पुरानै शैलीमा काम गर्दा परिवर्तन नभएको गुनासो।
अहिलेसम्म खासै जनताले त्यस्तो फाइदा भन्ने चिज भएको छैन, बरु घाटा नै भएको छ।
एक हप्तामा 6 जनाको ज्यान गएको हुम्लाको दुर्गम गाउँमा स्वास्थ्य कर्मीको टोली पठाइयो सार्केगाड र ताजाकोटमा पुगेर बिरामीको उपचार गर्ने।
उत्तर कोरिया र नेता किमलाई अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफ। उत्तर कोरियासँग भन्दा आफूसित शक्तिशाली परमाणु हतियार रहेको ट्रम्पको दावी।
र राष्ट्रिय महिला फुटबलमा आज नेपाल आर्मी र एपीएफ विजयी।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। निर्वाचन आयोगले प्रदेश सभा तथा प्रतिनिधि सभाको समानुपातिक मत परिणामका बारेमा विभिन्न दलले गरेका टिप्पणी र दबावले आफू आश्चर्यचकित भएको जनाएको छ। कानूनको अक्षरस पालना गर्दै परिणाम घोषणाको तयारी गरिरहँदा पनि आयोगप्रति विभिन्न आरोप लगाइएको भन्दै लाञ्छना र मानमर्दन हुने अराजक गतिविधि नगर्न निर्वाचन आयोगले अपील गरेको छ। निर्वाचन आयोगले परिणाम सरकारको दबावमा परेर निर्वाचन आयोगले सरकारको दबावमा परेर मत परिणाम घोषणा नगरेको भन्दै एमाले र माओवादीका नेताहरू निर्वाचन आयोग पुगेको भोलिपल्टै आज विज्ञप्ति निकालेर यस्तो बताएको हो। पुसको 11 गतेसम्म पनि केही जिल्लाको समानुपातिक मत परिणाम नआएको र प्रदेश सभाका लागि दलहरूले समावेशी समूह अनुसार बन्द सूची पेश नगर्दा फेरि पुस 20 गतेसम्मको समय दिइएको आयोगले स्पष्ट पारेको छ। चुनावी परिणाम प्रदेश प्रमुखलाई बुझाउने कानूनी व्यवस्था रहेकोमा आयोगले प्रदेश प्रमुख तोक्न पनि सरकारसित माग गरेको छ। यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तयार भइसकेको तर राष्ट्रिय सभाको चुनाव नभएसम्म घोषणा गर्न कानूनी बाधा रहेकोले चाहेर पनि नतिजा सार्वजनिक गर्न नसकेको आयोगले जनाएको छ। राष्ट्रिय सभाको चुनावको मिति घोषणा गर्ने अधिकार सरकारलाई मात्रै रहेकाले छिटो होस् भनेर सरकार र सबै दललाई ध्यानाकर्षण गराएको भन्दै निर्वाचन आयोगले चुनावी मत परिणाम छिटो आओस् भनेर कानून नमिच्न र उत्तेजना नफैलाउन सबै पक्षसँग आग्रह गरेको छ।
सरकारले प्रदेशका अस्थायी राजधानी कतै पनि नतोकिएको स्पष्ट पारेको छ। हिजो केही संचार माध्यममा अस्थायी राजधानी तोकिएको भनेर समाचार आएको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले ती समाचारमा सत्यता नभएको र अस्थायी राजधानी नतोकिएको स्पष्ट पारेको हो। नेपालको संविधानको धारा 288 उपधारा 3 बमोजिम प्रदेशको कार्य सञ्चालन गर्ने स्थान तोक्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएकोले भ्रममा नपर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले प्रेस विज्ञप्ति मार्फत आग्रह गर्नुभएको छ। तर हिजो मात्र सरकारी समाचार संस्था रासले सरकारले प्रदेशका राजधानी तोकेको भन्ने शीर्षक राखेर समाचार सम्प्रेषण गरेको थियो। रासले दिएको समाचार अनुसार नै अन्य संचार माध्यमले समाचार लेखेका थिए।
यसैबीच प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम अर्थात सदरमुकाम तोक्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि ठूला 5 दलसित छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री देउवाले भोलि बिहान 9 बजे कांग्रेस, एमाले, माओवादी, संघीय फोरम र राजापाका नेताहरूसित छलफल गर्न लाग्नु भएको हो। छलफल बिनै सरकारले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले सहमति जुटाउन संसदमा प्रतिनिधित्व गर्ने 5 दलसित छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो। बैठकमा सहमति जुटेमा भोलि नै बस्ने मन्त्री परिषदको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। सरकारले प्रदेश नम्बर 1 को विराटनगर, 2 को जनकपुर, 3 को भक्तपुर, 4 को पोखरा, 5 को दाङ, 6 को सुर्खेत र 7 को अस्थायी सदरमुकाम धनगढ़ी बनाउने तयारी गरिरहेको छ।
यसैबीच प्रदेश नम्बर एकको राजधानी धनकुटा नै हुनुपर्ने माग गर्दै धनकुटाका वासिन्दाले आम हड़ताल शुरू गरेका छन्। आम हड़तालका कारण धनकुटाका सरकारी कार्यालय, शिक्षण संस्था, बजार लगायत आज दिनभर बन्द भए। धनकुटाको जीरो प्वाइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सड़कमै ढुकेर यातायात बन्द गराएका थिए। बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले तीनवटा गाड़ी तोड़फोड पनि गरेका छन्। यस्तै प्रदेश नम्बर एकको प्रदेश राजधानी माग गर्दै धनकुटाका वासिन्दाले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्। धनकुटाबाट काठमाडौँ आएको सर्वपक्षीय प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन पत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको हो। समितिले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पनि धनकुटालाई प्रादेशिक राजधानी तोक्नका लागि सहयोग गरिदिन आग्रह गरेको छ।
यस्तै सात नम्बर प्रदेशको राजधानी दिपायल हुनुपर्ने भन्दै स्थानीय बासिन्दाले पनि डोटी बन्द गरेका छन्। उनीहरूले डोटीका सरकारी कार्यालयमा आज बिहानै तालाबन्दी गरेका कारण दिनभर सरकारी कामकाज ठप्प भएको छ। यातायात बन्दका कारण पहाड़बाट तराई जान हिँडेका दर्जनौं गाड़ी तथा यात्रुहरू बीच बाटोमा नै अलपत्र परेका छन्। डोटीलाई प्रदेश नम्बर सातको राजधानी बनाउनु पर्ने माग गर्दै गएको हप्तादेखि नै प्रदर्शन चलिरहेको थियो, तर सरकारले धनगढ़ीमा अस्थायी राजधानी तोक्ने तयारी गरेको भन्दै डोटीमा अहिले प्रदर्शन उग्र हुँदै गएको छ।
सर्वोच्च अदालतले नेपाली काँग्रेसका प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको उजुरीमा मतपत्र र मुचुल्का पेश गर्न आदेश दिएको छ। तनहुँ क्षेत्र नम्बर दुईको प्रदेशसभा कमा पाँच मतले पराजित भएपछि पौडेलले पुनः मतगणना गर्न माग गर्दै दायर गरेको रिटमाथि सुनवाई गर्दै सर्वोच्चको संवैधानिक इजलासले मतपत्र र मुचुल्का पेश गर्न भनेको हो। त्यस क्षेत्रबाट बिना विभागीय मन्त्री आशा कोइराला निर्वाचित हुनुभएको छ। यस्तै धनुषा क्षेत्र नम्बर तीनमा पुनः मतदान गर्न माग गर्दै दायर निवेदनमा समाचारको विवरण पेश गर्न आदेश भएको छ। वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेद्वार रामसिंह यादवले स्थानीय टेलिभिजनले चुनावको दिन बिहान प्रसारित सामग्रीका कारण चुनाव हारेको भन्दै पुनः मतदानको माग गरेपछि आयोगले सामग्री उपलब्ध गराउन आदेश दिएको हो। त्यस क्षेत्रबाट राजपाका राजेन्द्र महतो विजयी हुनुभएको छ भने काँग्रेसका नेता विमलेन्द्र निधि दोस्रो हुनुभएको छ।
रुगाखोकीले एक हप्तामा छ जनाको ज्यान गएपछि प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाको स्वास्थ्य कर्मीको टोली पठाइएको छ। डाक्टर नवीन रोकायाको नेतृत्वमा पाँच सदस्यीय स्वास्थ्य कर्मी आवश्यक औषधिसहित हुम्लाको सार्केगाड र ताजाकोट गाउँपालिकाका लागि हिँडेको सहायक प्रमुख जिल्ला अधिकारी रिद्धि प्रकाश सिटौलाले जानकारी दिनुभयो। रोगा खोकीले सार्केगाड र ताजाकोट गाउँपालिकामा पछिल्लो एक हप्तामा मात्रै छ जनाको ज्यान गएको र डाक्टर तथा औषधि नभएको समाचार सार्वजनिक भएपछि औषधिसहितको स्वास्थ्य कर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो। टोलीले सार्केगाड गाउँपालिकाको वडा नम्बर 7 र 8 को रोडीकोट, रादेव, भीमनगर, फुचागाउँ र ताजाकोट गाउँपालिकाको मदना, पादागाउँमा पुगेर औषधि उपचार गर्नेछ। ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याका कारण दुईवटा गाउँपालिकामा एक हप्तामा छ जनाको ज्यान गइसकेको छ।
महोत्तरीमा जाडोले कठ्याङ्ग्रिएर आज फेरि एकजनाको ज्यान गएको छ। चिसोले महोत्तरीको पिपरा गाउँपालिका छ रतौलीका 60 वर्षका नथुनी शाहको आज बिहान ज्यान गएको हो। चिसोका कारण पछिल्ला तीन दिनमा महोत्तरीमा दुईजनाको ज्यान गइसकेको छ।
यस्तै काठमाडौँबाट जनकपुरका लागि छुटेको बसमा एक यात्रु मृत फेला परेका छन्। ना 6X5153 नम्बरको बसको सिटमा महोत्तरीका अनिल कुमार राय मृत अवस्थामा भेटिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक दिलीप राज झाले जानकारी दिनुभयो। रायको कसरी ज्यान गएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। यस्तै नवलपरासीको गैंडाकोट नगरपालिका 15 अमरापुरीमा ना 6X4270 नम्बरको ट्रकले ना 27P7392 नम्बरको स्कूटीलाई ठक्कर दिँदा देवचुली नगरपालिकाका मुकेश सापकोटाको ज्यान गएको प्रहरीले जनाएको छ।
खोटाङको हलेसीमा भएको आगलागीमा 5 करोड़ भन्दा बढ़ीको धनमाल नष्ट भएको छ। हिजो राति भएको आगलागीमा हलेसी तुवाचुङ नगरपालिका 7 महादेव स्थानका मगम राई, उचित बहादुर राई, तम्बराज राई, अम्बराज राई लगायतको घर जल्दा 5,11,15,000 बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी पीड़ितलाई सेना र सशस्त्र प्रहरीले बनाएको टहरामा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।
नेपालमा 1 खर्ब 51 अर्ब रुपियाँको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार 252 वटा कम्पनीमा वैदेशिक लगानी भएको छ। लगानी गरिएका उद्योगमा 37 वटा उत्पादनमूलक उद्योग छन् भने 11 वटाले मात्रै निर्यातजन्य सामग्री उत्पादन गर्दै आएका छन्। नेपाल आर्थिक पत्रकार समाज सेजनले आज काठमाडौँमा गरेको निर्यात प्रवर्धन विषय कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले द्रुत गतिमा उपभोग हुने उपभोग्य सामग्रीको अधिक व्यापार हुने गरेको र त्यस्ता 8 वटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी रहेको जानकारी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मौसम खुशी सबको लागि खुशी जसले पूरा गर्छ सबको सपना सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा
ढुक्क छौ। हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछौ खुशी, a product of Himalayan Bank Limited.
नवो ग्रामीण स्वास्थ्य कर्मी सम्मेलन सम्बन्धी सूचना।
विगतका वर्षहरूमा झैं यस वर्ष पनि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा चैत्र 6 गतेदेखि 8 गतेसम्म काठमाडौँमा नवो ग्रामीण स्वास्थ्य कर्मीहरूको सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन इच्छुक डाक्टर, नर्स तथा प्यारामेडिक्सहरूले आफूले काम गर्दाको अनुभव सङ्गालेर तयार गरेको केस स्टोरी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु वा निक साइमन्स इन्स्टिच्युट सानेपा पोस्ट बक्स नम्बर 8975 ईपीसी 1813 यही पौष मसान्तसम्ममा पठाउन अनुरोध गरिन्छ। छनौट गरिएका केस स्टोरीहरूलाई सम्मेलनमा भाग लिन आमन्त्रण गरिनेछ। साथै केस स्टोरीको नमूना सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा पठाइसकेको छ।
थप जानकारीका लागि फोन नम्बर 5550318 5554214 5554217।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले समानुपातिक मतपरिणामको बारेमा विभिन्न दलले गरेको टिप्पणी र दबावले निर्वाचन आयोग आश्चर्यचकित, 1 हप्तामा 6 जनाको ज्यान गएको हुम्लाको दुर्गम गाउँमा स्वास्थ्यकर्मीको टोली पठाइयो, कतै पनि अस्थायी राजधानी नतोकेको सरकारको स्पष्टोक्ति लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सबैलाई लागेको थियो स्थानीय तहको चुनावपछि गाउँठाउँमा विकासको कामले गति लिन्छ, ससाना कामका लागि पनि सदरमुकाम धाउनु पर्दैन। सरकार र दलहरूले नै अब गाउँ गाउँमा सिंहदरबार पुगेको दावी गरेका थिए, तर स्थानीय सरकार गठन भइसक्दा समेत नागरिकले खोजे जस्तो सहज भएको छैन। बैतडीबाट इन्द्रसरा खड्काको रिपोर्ट।
स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि ठूलो परिवर्तनको आशा गरेका नागरिक अहिलेसम्म सोचे अनुरूप काम नभएको बताउँछन्। चुनाव अघि हात जोड्दै आउने उम्मेद्वारलाई विजयी भएपछि देख्नै नपाएको कतिपयको गुनासो छ। जनप्रतिनिधिले गर्नुपर्ने काम गरेन भन्नुहुन्छ बैतडी सुर्नया गाउँपालिका 3 भौनेलीका नरेन्द्र भट्ट।
स्थानीय चुनाव भएपछि जनताले स्वाभाविक रूपमा स्थानीय तहबाट निकै नै आफ्नो कामहरू हुन्छ भन्ने सोचेका थिए, तर जनताले सोचे अनुसारको स्थानीय तहबाट सेवा प्रभाव भइरहेकोमा चाहिँ हामी सन्तुष्ट छैनौं। नयाँ पन्नामा पुराना कहानी भने जस्तै।
दशरथ चन्द नगरपालिका 4 का वीरेन्द्र राज पाण्डेको गुनासो पनि यस्तै छ।
जनतालाई फाइदा भए महसुस त मैले गरेका छैन अहिलेसम्म। भर्खर नयाँ नयाँ स्थानीय निकाय छ, हेरौँ अब के हुन्छ पछि। अहिलेसम्म खासै जनताले त्यस्तो फाइदा भन्ने चिज भएको छैन, बरु घाटा नै भएको छ। 3000 मान्छेको ओडालाई पनि 77 लाख बजेट छुट्याउने, 500-700 जनसङ्ख्या भएकोलाई पनि 77 लाख रुपियाँ बजेट दिने, यस्तो छ। जनप्रतिनिधि आफ्नो प्यानलको आए त ठिकै छ, हामीलाई अफिसमा जाँदा टेर्छन्, तर अर्को भइदियो भने यो अलि एमालेको हो, यो काङ्ग्रेसको हो, यो माओवादीको भन्ने दृष्टिकोण नै फरक छ कि जनप्रतिनिधि आएपछि।
दशरथ चन्द नगरपालिका 4 कै धर्मानन्द पाण्डे भने जनप्रतिनिधिहरू अहिले पनि आश्वासन बाँड्ने क्रममै रहेकाले विस्तारै आश्वासन पूरा गर्ने आशामा रहेको बताउनुहुन्छ।
हाल स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि केही आश्वासन भनौँ, हामी यो गर्छौँ त्यो गर्छौँ भन्ने कुरामा आश्वासन दिनुभएको छ, तर अब हाल अब केही परिवर्तन होला भन्ने अपेक्षा लिएको छ।
कुनै कुनै ओडा कार्यालयमा ओडा सचिव समेत नहुँदा समस्या भएको छ। कर्मचारी पदपूर्तिकै कारण सेवा प्रवाह प्रभावकारी नभएको हो त बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी।
कर्मचारीहरू अहिले स्थानीय तहमा प्रशासनिक कर्मचारीहरूको नै अभाव छ भने प्राविधिक कर्मचारी इन्जिनियरहरू छैन, सब ओभरसियरहरू छैन। अब इन्जिनियर ओभरसियर नहुने बित्तिकै विकास निर्माणका कामहरू त्यत्तिकै अलपत्र पर्छन् भनेपछि उनीहरूका अपेक्षाहरू कसरी सम्बोधन हुन्छन् त्यो अहिले सम्भव नै छैन। र अहिले अब जिल्लामा अब यो कर्मचारी व्यवस्थापन समन्वय समिति भन्ने छ, त्यो समितिले जिल्लामा कहाँबाट ल्याएर कर्मचारी दिने? अब प्रत्येक गाउँपालिका नगरपालिकाहरूले हामीलाई इन्जिनियर चाहियो, ओभरसियर चाहियो, काम चाहिँ एकदमै अवरोध भयो, काम अगाडि बढाउनै सकेनौँ भन्ने किसिमको गुनासाहरू यहाँ म कहाँ पनि आइरहेको अवस्था हो। अब जिल्लाका कार्यालयहरू अरू प्राविधिक कार्यालयहरूमा सहित ओभरसियर इन्जिनियरहरू उपलब्ध छैन भने नगरपालिका कार्यपालिकामा कहाँबाट पठाउने? त्यो समस्या छ। त्यो समस्या चाहिँ यो बैतडीको हकमा मात्र होइन, देशैभरिको त्यो समस्या हो। आगामी दिनमा कर्मशः सम्बोधन हुँदै जाला, त्यही अपेक्षा गर्न सकिन्छ। अहिले
स्थानीय तहका जनप्रतिनिधि अहिले आफू सिकाइकै क्रममा रहेको बताउँछन्। बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्ट:
पहिले के हो भने निकाय तहमा हुँदाखेरि नौलो कुरा आएको छ र अहिले चाहिँ अभ्यास चाहिँ गरिरहेको छ, गाउँपालिकाले अभ्यास गर्ने क्रममा छ र गाउँपालिकाभित्रकै निर्वाचित साथीहरू अथवा चाहिँ गाउँपालिकाभित्रको सामान्य मान्छेहरू पनि सिकाइको अवस्था हो भन्दा फरक पर्दैन। किन भन्दा हिजोको र आजकोमा तात्विक धेरै भिन्नता छ। त्यस कारणले पनि के हो भने गाउँपालिका र नगरपालिकाले चाहिँ समग्र विकासको लागि चाहिँ टिकअप लिनका लागि केही समय चाहिँ यो अध्ययनमै जान्छ जस्तो लाग्छ मलाई। पूर्ण रूपमा कार्यान्वयन चाहिँ भइसकेको अवस्था चाहिँ अहिले होइन।
स्थानीय तहमा विजयी गराए नागरिकलाई प्रभावकारी सेवा दिन्छौ भनेका जनप्रतिनिधि लामो समयसम्म प्रदेश तथा प्रतिनिधि सभाको चुनावमै अल्मलिए। अहिले पनि जिल्लाका कुनै स्थानीय तहमा मात्रै उनीहरू भेटिन्छन् भने धेरै जसो आफ्ना व्यक्तिगत काममै व्यस्त भएको पाइन्छ।
बैतडीमा मात्र होइन, लमजुङका नागरिकले पनि स्थानीय तहबाट खोजे अनुसारको सुविधा पाएका छैनन्। थप जानकारी सहित लमजुङबाट उज्यालो सहकर्मी श्याम शीतल परियारको यो रिपोर्ट।
झण्डै दुई दशकसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा गाउँघरमा विकास हुन सकेन, नागरिकको हितमा काम भएन भन्ने गुनासो जताततै थियो। देशमा स्थानीय तहको चुनाव पनि भयो, मतदान गरी नागरिकले स्थानीय तहमा जनप्रतिनिधि पनि पुर्याए। अब त विकासले गति लिएला भन्नेमा उनीहरू विश्वस्त पनि थिए, तर आशा अनुसार काम नहुँदा धेरै नागरिक निराश छन्। लमजुङ सुन्दर बजार नौ सिउँडीबारका रामहरि न्यौपाने:
जति आशा र भरोसा चुनावबाट प्राप्त हुन्छ भन्ने जनताहरूलाई थियो, त्यस अनुरूप चाहिँ जनताले पाएको अनुभूति चाहिँ देखिन्न। सोचे अनुसारको चाहे अनुसारको जुन सेवा र सुविधा पाउन पर्ने थियो, दिनुपर्ने थियो, त्यो चाहिँ अपेक्षाकृत रूपमा पाइएको दिइएको जस्तो चाहिँ लाग्दैन। तैपनि केही चाहिँ भयो, संविधान कार्यान्वयन भयो, जनप्रतिनिधि गए, जनप्रतिनिधिहरूले भन्ने ठाउँ रह्यो, उनीहरूले पनि गुनासाहरू सुन्ने र सुनाउने कामहरू गरि चाहिँ रहेका छन्, तर सोचे अनुसार चाहे अनुसार अपेक्षाकृत अनुसारको चाहिँ उपलब्धि चाहिँ देखिएको छैन। छ महिना बितिसक्यो।
स्थानीय तहलाई प्रक्षेपण गरिएका अधिकार क्षेत्रको कार्यविधि ऐनहरू नबन्नु, केन्द्रीय सरकारको नीति निर्देशन अस्पष्ट हुनुको कारणले पनि आशातीत काम हुन नसकेको बताउनुहुन्छ सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्र:
कतिपय सवालमा नगरपालिका गाउँपालिकाहरूलाई प्रक्षेपण गरेका अधिकार क्षेत्रहरूको कार्यविधि ऐनहरू नबनिरहेको सन्दर्भमा कतिपय कुराहरू योजनाहरू सञ्चालन गर्ने कार्यविधिका कुराहरू पनि पटक पटक अलिकति हामी स्थानीय तहहरू बुझाइमा पनि हामी पछाडि पर्यौं र केन्द्रीय सरकारले गरेका नीति निर्देशनहरू पनि अस्पष्ट रहेका, पटक पटक फरक फरक प्रकृतिका नीति निर्देशनहरू पनि आइरहेको अवस्था हो। चुनाव सम्पन्न भएर जनताका प्रतिनिधिहरू स्थानीय सरकारमा पदासीन भइरहेको अवस्थामा जनताले एक्सपेक्ट गर्ने स्वाभाविक कुरा हो। जनताका अथाह चाहिँ सपनाहरू छन्, चाहनाहरू छन्। यस वर्ष हामीले कति सम्बोधन गर्न सक्दछौ, राम्रोसँग ती बजेटहरू परिचालन हुन् र आगामी वर्षहरूमा अलिकति कन्क्रिट किसिमका ठूला परियोजनाहरू, ठूला योजनाहरू हामी सञ्चालन गर्ने पक्षमा छौं।
जनप्रतिनिधिबाट नागरिकले धेरै आशा गरेका छन्। नागरिकबाट आएका विकास र समृद्धिका सपना पूरा गर्न तत्पर रहेको लमजुङका जनप्रतिनिधिहरूले बताउँदै आएका छन्। स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारले पनि जनप्रतिनिधि पाइसकेको छ। उनीहरूसँग नागरिकले गाउँठाउँको विकासको एजेण्डा अघि सारेका छन्। स्थानीय जगदीश्वर अधिकारी:
हाम्रो समाजमा अब वस्तुति अनुसारको अब खेतीबाली, पशुपालन, त्यही किसिमको चाहिँ सेवा सुविधाको लागि यातायातको सुविधा, सड़क, खाने पानी आदिको चाहिँ त्यसमा चाहिँ लागि परेर जनताको लागि सेवा सुविधा गरिदियो हुन्थ्यो भन्ने चाहना छ।
गाउँठाउँको विकासमा जनप्रतिनिधिहरूले ध्यान दिए भने मात्रै नागरिकलाई सीमा दरबार साँच्चै घर दैलोमा आए जस्तो हुन्छ।
स्थानीय तहले प्राप्त अधिकार प्रभावकारी कार्यान्वयन किन गर्न नसकेका हुन् त? यसबारेको रिपोर्ट भोलि बिहान काया कैरनमा प्रस्तुत गर्छौ, सुन्न नभुल्नुहोला। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
सेवा शुभारम्भ
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ
विशेषताहरू
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा
मोडुलर अपरेशन थिएटर
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था
सिटी स्क्यान सेवा
24 घण्टा चिकित्सकीय सेवा
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड सानिपा हाइट रिङ रोड ललितपुर
फोन नम्बर 01-5550-197 5550-198 5552-227
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
Machapuch School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01-51-93-144, 01-51-93-884. Machapuch School, Kusunti, Lalitpur. For visit, contact 01-51-93-144, 01-51-93-884.
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। काठमाडौँको नागढुङ्गाबाट ठूलो परिमाणमा लागू औषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले धादिङबाट काठमाडौँको लागि छुटेको 24-73-80 नम्बरको बसबाट 9 किलो चरेस सहित धादिङका देवलाल तामाङलाई पक्राउ गरेको हो। यस्तै मोरङको विराटनगर नगरपालिका 12 सुराकीको आधारमा प्रहरीले विनोद पञ्जियारको साथबाट 1300 एम्फुल टीजी जेसिक फेरागन लगायतका लागू औषध बरामद गरेको छ।
सामाजिक सञ्जालको प्रयोग गरेर ठगी गरेको आरोपमा 3 जनालाई 12 प्रहरीले पक्राउ गरेको छ। चिट्टा परेको भन्दै फेसबुकमा म्यासेज पठाएर ठग्ने वीरगंजका सञ्जय राम अफताब आलम र भारत मोतिहारीका कमलेश यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता भुवनेश्वर शाहले जानकारी दिनुभयो।
सर्लाहीमा प्रहरीले 2 दिनमा 7 चोरीका मोटरसाइकल बरामद गरेको छ। मोटरसाइकल चोरीका घटना बढेपछि जाँच कड़ा पारेको प्रहरीले 4 नेपाली र 3 भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो। मोटरसाइकल चोरीमा संलग्न रौतहटका मजिद खानलाई पनि पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक राजेश बाबु थापाले जानकारी दिनुभयो।
बाघको आक्रमणमा परेर बर्दियामा 2 महिला घाइते भएका छन्। नेपाल भारत सीमा 10 गजा नजिकैको जंगलमा घाँस काट्न गएका बेला गुलरिया नगरपालिका 3 खैरापुर्की मुन्नी साबुरी र सरिता गोडियालाई बाघले आक्रमण गरेको बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। दुवै महिलाको घाँटी र टाउकोमा चोट लागेको छ। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको छ।
सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिकाको पर्यटक प्रवेश शुल्क बापत 4,47,16,000 रूपियाँ राजस्व संकलन गरेको छ। पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड निषेध गर्दै गाउँपालिकाले गत अक्टोबर 1 तारिकदेखि शुल्क उठाउन शुरू गरेको थियो।
खोटाङको साकेला गाउँपालिकाका जनप्रतिनिधिले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। बाल सेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामेली गरेको अन्तर्क्रियामा सहभागी जनप्रतिनिधिले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
पाँच थरको फालेलुङ गाउँपालिकाको वार्ड नम्बर 1, 2, 6 र 7 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अलैँची जोन कार्यक्रम शुरू भएपछि त्यस क्षेत्रका अलैँची कृषकहरू उत्साहित भएका छन्। कार्यक्रम शुरू भएपछि अहिले कृषकहरूले पहिलेको तुलनामा गुणस्तरीय अलैँची उत्पादन गर्न थालेका छन्।
दाङको तुलसीपुर विमानस्थल आउँदो आइतबारदेखि संचालनमा आउने भएको छ। आइतबारदेखि हप्तामा 2 दिन समिट एयरले उडान भर्ने गरी कार्यतालिका मिलाइएको विमानस्थल सञ्चालन कार्यतालिका मिलाइएको र विमानस्थल सञ्चालन हुन लागेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो।
आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कैलालीको भादा गाउँमा आजदेखि भादा गाउँ थारू होमस्टे महोत्सव शुरू भएको छ। महोत्सव 5 दिनसम्म चल्नेछ। थारू परिकार र थारू कला संस्कृतिको जागरणको लागि हरेक वर्ष यो महोत्सव गरिँदै आएको छ।
लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालकलाई लक्षित गरी ग्रैंडी अन्तर्राष्ट्रिय अस्पतालले काठमाडौँको नयाँ बस पार्कमा निशुल्क परामर्श तथा स्वास्थ्य सेवा शुरू गरेको छ। अस्पतालले 5औं वार्षिकोत्सवका अवसरमा लोस्चे बहुउद्देश्य प्रालीसँग सहकार्य गरेर आजदेखि नयाँ बस पार्कमा स्वास्थ्य सेवा केन्द्र शुरू गरेको हो।
मेरो पनि भन्नु छ।
प्रदेशको राजधानी तोक्ने विषयमा धनकुटा र डोटीमा प्रदर्शन भइरहेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा रामप्रसाद पौडेल लेख्नुहुन्छ, सबैले आफ्नो क्षेत्रमा मात्र राजधानी हुनुपर्छ भन्नु ठिक होइन। राजधानी तोक्दा पूर्वाधार भएको तराईमा भन्दा विकास गर्नुपर्ने ठाउँमा बनाउँदा ओझेल परेका ठाउँमा समेत विकास हुने थियो।
फेसबुकमै दुर्गा विकको प्रतिक्रिया छ, सरकारले जहिले घरेलु मदिरा मात्रै नष्ट गरेको सुनिन्छ तर विदेशी मदिराले देश खाइसकेको छ, जुन सरकारले कहिल्यै नष्ट गर्दैन। सरकार गरीब नागरिकले जीविकोपार्जनका लागि उत्पादन गरेको मदिरा भन्दा शहर बजारका ठूल्ठूला रेस्टुरेन्टमा हुने मदिरा व्यापार बन्द गरे हुन्थ्यो।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि र प्रदेशको राजधानी माग गर्दै टायर बालेर आन्दोलन गर्ने युवा विद्यार्थीलाई ओम प्रतीक नेउपाने भन्नुहुन्छ, टायर बाल्ने राजनीति बन्द गरौं, बरु टायर बनाउने काम गरौं। साथीहरू,
सरकारले प्रदेश प्रमुख नतोक्दा प्रदेशसभाको चुनावको नतिजा बुझाउन निर्वाचन आयोगलाई समस्या भएको खबर उज्यालो अनलाइनमा पढेर राउडी राठौर भन्नुहुन्छ, निर्वाचन आयोगको स्वतन्त्रतामाथि हिजो आज किन प्रश्न उठिरहेको छ? आयोगका आयुक्तहरूको व्यवहार नमिलेको हो कि दलका नेताहरूले आफू अनुकूल प्रयोग गर्न खोजेका हुन्?
रामेछापमा पकाएर राखेको भातको भाडा समेत बाँदरले लिएर जाने गरेपछि किसान हैरान भएको खबर उज्यालो अनलाइनमा पढेर टंकेश लिम्बु सुझाव दिनुहुन्छ, बाँदर आतंक नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभन्दा गाउँघरकै 2-4 जना मिलेर बाँदर धपा अभियान शुरू गर्नुपर्ला।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग भन्दा आफूसँग ठूलो शक्ति र शक्तिशाली परमाणु हतियार रहेको दावी गर्नुभएको छ। उत्तर कोरियाका नेता किमले नयाँ वर्षको शुभकामना दिने क्रममा परमाणु हतियारको स्विच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकोले अमेरिकाले युद्धको शुरूआत गर्न नसक्ने र पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायामा रहेको चेतावनी दिनुभएको थियो। त्यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किमको भनाईको जवाफ आज ट्विटर मार्फत दिनुभएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब एउटा खेल खबर। 16 राष्ट्रिय महिला फुटबल लीग च्याम्पियनशीप अन्तर्गत आज भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन्। एन्फा कम्प्लेक्स 7 बाटोमा भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई 12-0 फराकिलो अन्तरले हराएको छ। आर्मीका लागि सपना लामाले 5 र शर्मिला थापाले 4 गोल गरे। यस्तै दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले मध्यपश्चिमाञ्चल विकास क्षेत्रको टीमलाई 14-0 फराकिलो अन्तरले हराएको छ। सशस्त्रका लागि सावित्रा भण्डारी एक्लैले 8 गोल गरिन्। सावित्राले अस्ति मध्यपश्चिम विरूद्धको खेलमा पनि 12 गोल गरेकी थिइन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
समानुपातिक मत परिणामको बारेमा विभिन्न दलले गरेको टिप्पणी र दबावले निर्वाचन आयोग आश्चर्यचकित। राष्ट्रिय सभाको चुनाव नभएसम्म प्रतिनिधि सभाको परिणाम घोषणा गर्न कानूनी बाधा रहेको भनाई।
केन्द्रको अधिकार गाउँमा गए पनि नागरिकले महसुस गर्न सकेनन्। जनप्रतिनिधिले पुरानै शैलीमा काम गर्दा परिवर्तन नभएको गुनासो।
एक हप्तामा 6 जनाको ज्यान गएको हुम्लाको दुर्गम गाउँमा स्वास्थ्यकर्मीको टोली पठाइयो सार्केगाड र ताजाकोटमा पुगेर बिरामीको उपचार गर्ने।
उत्तर कोरिया र नेता किमलाई अमेरिकी राष्ट्रपति ट्रम्पको जवाफ। उत्तर कोरियासँग भन्दा आफूसित शक्तिशाली परमाणु हतियार रहेको ट्रम्पको दावी।
र राष्ट्रिय महिला फुटबलमा आज नेपाल आर्मी र एपीएफ विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।